आवाज है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था 12 साल का था तो मैंने गिटार सीखना शुरू कर दिया था।
बहुत डर लगता है तो बच्चे लोग को मारते हैं, अभी बिजली पैसा करंट लगाते
करते 2 लाख रुपया लाओ अपने बच्चियों को ले जाओ।
मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
सामीन, प्रोग्राम है मेरी कहानी। मैं हूं आपकी मेज़बान शहनाज अजीज़, प्रोड्यूसर हमारी सारिया असद हैं और कहानियां हमारे पास कई हैं, लेकिन पहले आज के मेहमान का आपसे तारुफ करवा दूं। हमारे साथ डॉक्टर ग़ुलाम हुसैन आसिफ साहब हैं, अमराज चश्म के माहिर हैं और हमारे बहुत ही चहेते मेहमान भी हैं। बहुत दिनों बाद हमारे प्रोग्राम में आए डॉक्टर साहब। अस्सलाम वालेकुम। अच्छा, वो उनका फ़ोन मिला था लेकिन दोबारा से उनका फ़ोन कट गया, सादिया उनको दोबारा कोशिश कर रही हैं। तो चलिए थोड़ी सी आपसे बातें सही। आज मैंने और सादिया ने तकरीबन 4-5 ऐसी कहानीकारों को फ़ोन किया जिन्होंने ये बताया कि उनके पास उनकी कहानी नहीं है या गुम गई। ये हम मानते हैं कि कभी कभार कहानी रिकॉर्ड करने में वक्त लगता है। इसकी वजह यह है कि कहानियों की तादाद बहुत ज़्यादा है और बात यह है कि कई दफ़ा कहानियाँ उनकी तरजीह इस तरह की होती है, जैसे किसी की ज़िंदगी या मौत का मामला होता है तो हम उन कहानियों को पहले रिकॉर्ड कर लेते हैं। लेकिन प्लीज़ अपनी कहानियों को ज़ाया ना करें। 2 सफ़े की कहानी आपका क्या बिगाड़ रही है, उसको डाल दिया करें किसी दराज में या किसी किताब के बीच में रख दें। तो डॉक्टर साहब हमारे साथ हैं, डॉक्टर आसिफ ग़ुलाम हुसैन आसिफ साहब। जी आसिफ साहब, अस्सलाम वालेकुम। डॉक्टर साहब
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू।
अब मैं अगर आपसे कहूँगी कि आप कहाँ गायब थे तो आप कहेंगे कि मैं कहाँ गायब थी। बहुत दिन बाद आपसे मुलाकात हुई, बीच में जी एक आध दफा याद भी किया आपको हमारे सुनने वालों ने। तो क्या हाल चाल है
जी? अल्हम्दुलिल्लाह रब्बिल आलमीन। पहले तो सबको, सब सुनने वालों को मेरी तरफ से अस्सलाम वालेकुम और बहुत शुक्रिया दोबारा याद करने का।
आप तो हमेशा हमारी मतलब यादों में रहते हैं और जब भी कभी हमें आंख से मुतालिक कोई भी बात होती है तो हम फौरन आपको याद करते हैं। लेकिन आज जब हम प्रोग्राम शुरू करेंगे डॉक्टर साहब, तो हम आंख से नहीं शुरू कर रहे, बल्कि मैं आपको एक दिलचस्प बात बताऊं कि एक झुग्गी वाला जतोई मुजफ्फरगढ़ से हमें कहानी भेजी थी हाजी अल्लाह देता साहब ने। तो उनको जब मैंने फ़ोन किया तो उन्हें उर्दू नहीं आती, तो उन्होंने कहा मैं अपने दोस्त के पास कहानी ले जा रहा हूँ, मैं सिर्फ पंजाबी बोल सकता हूँ, रिकॉर्ड वो करवाएंगे। उनके दोस्त का नाम है मुजम्मिल हुसैन, वो भी उसी इलाके के हैं और मुजम्मिल साहब ने कहानी की कॉपी, मैं भी शिकायत कर रही थी ना कहानी की, लोग कॉपी नहीं रखते, उनके पास कहानी की कॉपी नहीं थी, मगर उन्होंने मुझसे वादा किया कि मैं, आप एक दफ़ा सुन के देख लीजिए, मैं बिल्कुल लफ्ज़ बिलफ सुना दूंगा। मैं आपको बताऊं कि मैंने कई सालों से अब तक ये प्रोग्राम कर रही हूँ, मैंने कभी किसी शख्स को इतने सही तौर पर बग़ैर कागज़ की कहानी सुनाते नहीं देखा जिस तरह उन्होंने सुनाई ना, और किसी दूसरे की कहानी वो भी। तो मैं उनसे बहुत ही मुतासर हुई और मैंने उनसे कहा कि आप इतनी अच्छी कहानी सुना सकते हैं मुजम्मिल साहब, तो आपकी अपनी कहानी कितनी दिलचस्प होगी। तो बस आप, उन्होंने कहा कि मेरी कहानी तो ऐसी है कि आपकी आंखों में आंसू आ जाएंगे, लेकिन बहरहाल वो कहानी उनके अभी सुनेंगे, लेकिन पहले हम उनकी ज़बानी हाजी अल्लाह देता साहब की कहानी सुनते हैं झुग्गी वाला जतोई से। मैं अपने सुनने वालों से दरख्वास्त करूँगी कि आप गौर से इस कहानी को सुनें, क्योंकि अगर आप कुछ कर सकते हो इस कहानी में, मैं आपकी मदद चाहूँगी। तो प्लीज़ आपकी कहानी सुनिए और फिर हम डॉक्टर ग़ुलाम हुसैन आसिफ से और मुजम्मिल हुसैन सबसे बातें करेंगे। जी
जी, मैं हाजी अल्लाह रिश्ता की कहानी सुना रहा हूँ। इनका पस मंजर ये है कि क़यामत पाकिस्तान से पहले इनका पूरा खानदान फतेहपुर का एक इंतहाई पसमानदा इलाका है, तहसील अलीपुर का, वहीं पर मुकीम था। बस गुर्बत थी, बहुत गुर्बत थी। एक बेटा है जो सारा दिन मोटरसाइकिल पर ये कुल्फी नहीं होती, कुल्फी ये बेचता है। उससे 200-300 आते हैं, उसके जिन 8 बेटे हैं, 8 उसके जिन औलाद है। गुजारा बहुत मुश्किल है, बहुत मुश्किल है, बहुत मुश्किल है। उन्होंने मुझे रिक्वेस्ट की कि आप मेहरबानी फरमा कर मेरा ये काम कर दें। मैंने कहा जी ठीक है, कोई बात नहीं, कोई मसला नहीं। आपका ये प्रोग्राम रोजाना सुनते हैं, बिल्कुल रोजाना सुनते हैं। मैंने इनकी कहानी लिखी, कयाम पाकिस्तान से पहले की बात है। इनका जो आबाई कस्बा है वो तहसील अलीपुर का एक पसमानदा इलाका है, फतेहपुर। جہاں پر جھاڑیاں ہی جھاڑیاں ابھی بھی وہاں جھاڑیاں ہیں, ابھی بھی کوئی خاص آبادی نہیں ہے. ان کا جو والد صاحب ہے نا وہ کھڈی پر کپڑے بناتا تھا, جو جولائے جولائے تو آپ جانتے ہوں گے جولائے جو کام کرتے ہیں کھڈی پر کپڑے بناتے ہیں. بس بچپن میں وہ فوت ہو گیا, ان کی جو والدہ بھی وہ فوت ہو گئی. حالات گزرتے گئے گزرتے گئے گزرتے گئے گزرتے, غربت تھی بہت انتہائی غربت تھی. کوئی اور وسیلہ نہیں تھا, کوئی ذمہ دارہ نہیں تھا, کوئی کاروبار نہیں تھا. 40 سال کے بعد ابھی ان کی عمر 93 سال ہے, میرے سامنے بیٹھے ہیں, 40 یا 30 سال کے بعد غالباً ان کو ایک بیٹا اور ایک بیٹی ہوئی. تو پھر ان کا جو زمین ادھر جھگی والا میں ان کے رشتے دار ہیں, خاص رشتے دار جیسے ہوتے ہیں, تو پھر یہاں جھگی والا میں آ گئے. جہاں پر یہ اب رہتے ہیں جھگی والا میں, وہ ایک جزیرہ نما ہے, بالکل جزیرہ نما, جیسے میں آپ کو کیسے مثال دوں, جزیرہ ہے, نشیب بھی ہے. وہ جھگی والے کا ایک پسماندہ ترین علاقہ ہے, پسماندہ ترین جسے کہتے ہیں, گندے نالیاں, گندا پانی, مچھروں کی بہتات, جیسے آپ بہاری کیمپ کو دیکھ لیں ویسا ہی ہے. نہ کوئی سہولیات, بجلی ہے وہ بھی 2 گھنٹے آتی ہے, 18 گھنٹے نہیں ہوتی ہمارے علاقے میں, بالکل پسماندہ ترین. تعلیم کی کمی ہے, جہالت انتہائی ہے, بس مدرسے ہیں, وہاں سے غریب لوگ جو ہے نا وہ مدرسے میں اپنے بچوں کو چھوڑ آتے ہیں, وہاں سے وہ روٹی کا وسیلہ ہے بس. ہمارے علاقے کی سچویشن یہ ہے کہ وہاں کا جو مولوی صاحب ہے وہ جنت اور دوزخ کا فیصلہ کرتا ہے, ٹھیک ہے نا. جہالت ہے, تعلیم بالکل نہیں ہے, ایک ہائی اسکول ہے, نہ کوئی بنیادی صحت مرکز ہے, نہ کوئی پکی سڑک ہے, کچھ بھی نہیں ہے. آپ کو کیا بتائیں, بارش ہوئی تھی, نماز پڑھنے آ رہے تھے, مغرب غالباً مغرب کی نماز پڑھ کر جا رہے تھے, بارش ہوئی تھی, پیر جو پھسلا. یہ چائنا کی جوتی ہوتی ہے نا, چائنا کی, ہمارے غریب علاقے میں اکثر وہی پہنتے ہیں لوگ. پیر جو پھسلا, ایک ٹانگ تو مکمل جو ہے نا فریکچر ہو گیا, دوسری ٹانگ نہ ہونے کے برابر, ٹھیک ہے نا. گھر بیٹھ گئے, ان کے بیٹے کے جی 8 بچے ہیں, وہ اپنی 200-300 میں کیا بنتا ہے. ایک بیوی ہے, اس کا بھی 3 دفعہ یا غالباً 2 دفعہ انہوں نے آپریشن کروایا, ٹھیک ہے نا. بہاول پور میں ایک دفعہ, بہاول پور میں کیا تھا, ایک بار رحیم یاخا میں شیخ زید نے جی, ٹھیک ہے نا, جمع پونجی جو تھی نکالے. اب کوئی خدا در, کوئی دے دیتا ہے ٹھیک ہے, کوئی نہیں دیتا ٹھیک ہے, لیکن یہ ہے نا کسی کے آگے ہاتھ پھیلانا بہت ہی مجروب چیز ہے, آپ اس بات کو سمجھتی ہیں نا. تو اب اس وقت ان کے بیٹے کی بچی ہے, اس کا رشتہ ہو چکا ہے, اس کا رشتہ ہوا ہے لیاقت پور میں, ان کے رشتے دار ہیں, ٹھیک ہے نا. وہ کہتے ہیں کہ بکرا عید کے بعد ہمیں وہ رشتہ چاہیے, لیکن یہ اتنی نہیں ہے کیپیسٹی ہوتی ہے. آپ دیکھیں نا رسم و رواج کو, ہر چیز کو دیکھنا پڑتا ہے کہ ایک بیٹی کے جہیز پر. ہمارے علاقے میں تو آپ کو کیا بتائیں, اگر حاجی اللہ علیہ صاحب کیا تعاون فرما دیں, اور ان کی یہ خواہش ہے کہ میں کسی کے آگے ہاتھ مت پھیلاؤں. اس کا نام ہے جی پپو, اس کے بیٹے کا نام ہے, ان کے بیٹے کا نام ہے, حاجی اللہ علیہ کے بیٹے کا نام ہے پپو. وہ کلفیاں بیچتے ہیں ہمارے علاقے میں, چھوٹے چھوٹے بچے بڑے آم بھی کھاتے ہیں کلفیاں, بڑے شوق سے, ٹھیک ہے نا, 1-2 سینٹ کی مل جاتی ہے. غربت بہت ہے نا جی, کیا کریں یار, ہو سکے مہربانی اقتدار ہیں بس. میں اپنی تھوڑی چھوٹی سی دکان میں محلے میں جو ہے نا, ان کا محلہ وہیں میں جو ہے کریانہ کی یا ایسی ویسی چھوٹی سی دکان ہے نا, میں یہ کھولنا چاہتا ہوں. یہ امداد نہیں مانگ رہے, یہ قرض ہنسنا مانگ رہے ہیں. انشاءاللہ یہ آپ کے ساتھ جھوٹ نہیں بول رہے بالکل.
تو حاجی صاحب سے یہ پوچھیے, آپ حاجی صاحب سے یہ پوچھیے, کریانے کی دکان کتنے میں کھلے گی؟
اکثر آپ تو پروگرام یہ سنتے ہیں جو مریض ہوتے ہیں یا یہ وہ, تو آپ تو بالکل کچھ نہیں یہ کرتے نا, ان کے تھرو جو ہے ان کی مدد فرمائیں. اگر آپ ان کے ساتھ تعاون کر دیں, تعاون ٹھیک ہے, فی سبیل اللہ جیسے ہوتا ہے نا, ان کو فی الحال جو ہے ایمرجنسی جو ہوتی ہے جہاں وقتی طور پر ان کو جو ہے یہ 1,00,000 روپیہ, $1,000 بھی بہت ہیں, ان کا بہت اچھی طرح سے گزارا چل جائے.
تو کیا کس طرح کی دکان کھولیں گے, کیا ہوگا اس میں؟
اس میں یہ گھی, چاول, دال, جو روزمرہ اشیاء ہوتی ہیں نا کھانے پینے کی, اور کیا, یہ چھوٹی سی کریانے کی دکان ہوگی جس میں ضروریات زندگی کی ہوتی ہیں.
अच्छा मुजम्मिल साहब, कहानी में एक बात आपने बताई कि आपके यहाँ सिर्फ मदरसे होते हैं, तो मदरसों में जी तो क्या पढ़ाते, क्या बच्चों को कुछ पढ़ाते भी हैं या खाली खाना दे देते हैं?
फर्स्ट किस्म की ये है जी बाजी, बात जो है ना, अगर बात करें सब पे लग जाते हैं, लेकिन यकीन करें हमारा अलमी है कि मदरसे खाने के साथ साथ नफरत की तालीम भी बात में है, अदम बर्दाश्त, नफरत, जब भूख और जहालत दोनों मिल जाए ना, फिर आदमी खतरनाक बन जाता है। हमारा पाकिस्तान बहुत पुरअमन मुल्क है, बहुत प्यारा मुल्क है, लेकिन बदकिस्मत ये है कि हमारे मुल्क पर एक लेबल लगा दिया गया है, इन्हीं की वजह से जो ये तालीम देते हैं नफरत की, जहालत की, एक दूसरे को नाम बर्दाश्त करने की।
आवाज़ है दोस्त इनामी मुकाबला मेरी कहानी।
जब मैं 10 साल का था, 12 साल का था, तो मैंने गिटार सीखना शुरू कर दिया था।
हमारी और आपकी जिंदगियों में जन्म लेने वाली ऐसी कहानियाँ जिन्हें अक्सर कोई सुनने वाला नहीं होता।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है।
बहुत डर लगता है, तो बच्चे लोग को मारते हैं, अभी बिजली है, पैसा करंट लगाते हैं।
माइक्रोफोन की दूसरी जानिब नहीं बल्कि उसके सामने हमारे साथ साथ मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो और वेब पर सुनाएंगे।
प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
फोन से रास्ता करते 2 लाख रुपया लाओ, अपने बच्चिया को ले जाओ।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 1353 यानी 1353 इस्लामाबाद पाकिस्तान।
और भारत में हमारा पता है मेरी कहानी वॉइस ऑफ अमेरिका उर्दू सर्विस, पीओ बॉक्स नंबर 5437 या 5437 नई दिल्ली 110011 भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urduvoa.com। आवाज़ दोस्त इनामी मुकाबला मेरी कहानी।
इंसान को होश नहीं रहता है, दुनिया ना उलट जाती है।
तो डॉक्टर आसिफ, कहानी आपने सुनी और जैसा कि मैंने आपको बताया था कि बड़ी दर्दनाक सी कहानी है, लेकिन ये सुनाने वाले का कमाल है कि बग़ैर स्क्रिप्ट के इन्होंने ये कहानी अपने दोस्त के लिए सुनाई है या बुज़ुर्ग जो भी हैं इनके वहाँ पर। तो बड़ा मुझे मतलब एक ऐसी बेकसी ज़िंदगी का तस्वुर आता है, सिर्फ इनका अल्लाह देता साहब का नहीं, उस पूरे इलाके का। क्या दर हकीकत वो इलाका इतना ही गरीब और जाहिल और इतना ही बेबसी का शिकार इलाका है, जतोई का जो इलाका है?
कुछ इलाके ऐसे हैं बैंड के, वो कुछ ऐसे इलाके हैं जिनमें ऐसे लगता है कि जिंदगी लोग पता नहीं कैसे गुजारते होंगे। तो झाड़ियाँ होती हैं, उनमें घर बने होते हैं, छोटी छोटी झुग्गियाँ टाइप बनी होती हैं, जैसे छोटा सा नाते में कैंप बनाते हैं, हम टेंट बनाते लगाते हैं, तरह के छोटे छोटे घर बनाए होते हैं। तो ये तो है कुछ लोगों में।
मैं ये सोचती हूँ कि मैं जब कभी जाती हूँ पाकिस्तान में मुख्तलिफ जगहों पे, तो हमेशा लाहौर वगैरह जाके मुझे बड़ी खुशी होती है, बहुत लगता है मुझे साफ़, खूबसूरत, तरक्की याफ्ता। तो ज़ाहिर है कि अगर पंजाब का कोई एक हिस्सा अच्छा हो सकता है तो इसका मतलब है वहाँ कैपेसिटी मौजूद है इस बात की, और कि बाकी इलाकों को भी इतना ही अच्छा बनाया जा सके। तो ये जो बेचारे लोग हर वक्त तूफ़ानों और सैलाबों का शिकार रहते हैं, तो इनकी ज़िंदगियाँ बेहतर तो हो सकती हैं अगर इनके लिए भी काम किया जाए तो, क्योंकि ज़मीन वगैरह के लिहाज से, हर लिहाज से पंजाब बहरहाल बहुत बेहतर इलाका है, पाकिस्तान के कई इलाकों के मुकाबले में ज़रख़ेज़ भी ज़्यादा है। तो अब मुझे ये बताइए अब, अच्छा मैं
सही कह रही हूँ और
जी जी बोलिए, आप क्या कह रहे हैं?
मैं यकीनन आप बिल्कुल ठीक कह रही हैं कि ऐसे इलाकों को डेवलप किया जा सकता है। बहुत सारे इलाके हैं, थल वगैरह का इलाका है, कुछ ऐसे इलाके रेगिस्तानी इलाके हैं जहाँ पे डेवलपमेंट हो सकती है, डेवलपमेंट हो सकती है और हुकूमत कर भी रही है। अब इनका शायद इलाका ऐसे नहीं आया। मैं फतेहपुर से, मेरे एक क्लास फेलो थे, बड़े वो बाद में डॉक्टर बने, मतलब ऐसे लोग हैं वहाँ पे भी
जी। बस वो कुछ, एक तो सर्वाइवल ऑफ द फिटेस्ट जो है वो, और फिर ये कि बाज़ लोगों को मौके मिल जाते हैं। मैं ये बताऊं कि इनकी कहानी में, क्योंकि ये ज़ाहिर बगैर स्क्रिप्ट के पढ़े थे, मगर अल्लाह देता साहब ने जो कहानी हमें भेजी थी उसमें मुझे जो बात अच्छी लगी थी, एक शख्स जिसकी ज़िंदगी में इतनी परेशानियाँ हैं, उन्होंने कोई भी अच्छाई कभी किसी ने इनके साथ की ना, उसका जिक्र किया था। शायद वो आपको जानते होंगे उनके। बहरहाल मैं शुरू के इनके एक तो नाम बता दूं कि इनके वालिद साहब पीर बख्श थे, जो कि फतेहपुर में पैदा हुए थे और फिर जतोई के इलाके में गए वो झुग्गीवाला में। और इन्होंने बताया था कि जब इनकी बेगम जो है उनको जब तकलीफ़ हुई, तो पहले तो उसको कैंसर तशखीस किया गया, मगर फिर गए मुल्तान गए तो डॉक्टर ने बताया कि रसौली है, कैंसर नहीं है। फिर ये भावलपुर में एक डॉक्टर साहब मिले, शायद मैं नाम लूँ तो आप जानते होंगे, अहमदपुर शर्किया में डॉक्टर एजाज़ुल हक, जानते हैं आप उनको?
मैं उनको नहीं जानता।
अच्छा
अमर पोशाकिया मैंने सुना हुआ है।
अच्छा लेकिन मुझे जो अच्छी बात लगी कि उन्होंने पहले भी इनकी गुर्बत देख के इनसे बहुत कम पैसे लिए, लेकिन जब दोबारा से उनकी बेगम को रसौली हुई तो डॉक्टर एजाज़ुल हक ने एक पैसा भी इनसे नहीं लिया। और इन्होंने लिखा है कि मैं उनका ये एहसान कभी भी नहीं भूल सकता। और फिर ये कि 4 साल बाद दोबारा तकलीफ हुई, तो फिर डॉक्टर साहब ने बताया कि अब ऑपरेशन होना मुमकिन नहीं फिजिकली, और वो हर वक्त उन्हें एक बेल्ट बांधनी पड़ती है। तो इनकी बेगम बूढ़ी हैं, 80s में हैं, और वो सिर्फ बेल्ट अब उन्हें बांधनी पड़ती है अपने पेट पर, मेरे ख्याल में उसके लिए, ताकि सहारने के लिए वजन को। तो ये तो इनकी ज़िंदगी है। अब इनके बेटे जो
जी
हैं, जो उनका नाम गौस या पप्पू है, वो उनकी बच्ची की शादी है, ये अब भी चाहते हैं कि ये एक छोटी सी किराने की दुकान खोल लें और उससे पैसे कमा के अपने अपना किसी पे बोझ ना बने बेटे पे। वो समझते हैं कि उनकी बीवी और वो बूढ़े हो चुके हैं, तो इन्हें खुद से अपने गुजारा करना चाहिए। तो 1 लाख रुपए का इन्होंने कहा, आसिफ साहब मुझे ये तो मालूम है कि पाकिस्तान में बैतुल माल है, लेकिन बदकिस्मती से जब भी मैंने बैतुल माल के किसी शख्स को बुलाया और उन्होंने वादा किया यहाँ बैठ के कि वो उस गरीब शख्स की मदद करेंगे या किसी मजदूरों के, सरकारी इदारे ने, मैं आपको बता रही हूँ कि 90% जो है कभी भी वो काम उन लोगों ने नहीं किया जिसका वो वादा करके गए थे। तो कौन सा दूसरा रास्ता है जिनसे इनका काम हो सकता है?
मैं अर्ज करूं, बस कुछ वक्त के साथ डिटेरियरेशन हो रही है। लोग पहले बड़ा अच्छा जब वादा करते थे पूरा करते थे, अब आजकल सूरत हाल इस तरह की है कि लोग वादा कर लेते हैं मीडिया पे, लेकिन बाद में उसको शायद भूल जाते हैं या वो कुछ प्रोसेस नहीं कर पाते किसी तरीके से। तब कुछ कुछ चीजें ऐसी हो गई हैं जिनको ट्विस्ट करना थोड़ा डिफिकल्ट है। हाँ अलबत्ता, ये जो है ना अपने MNAs और MPAs और कुछ ऐसे लोग जो अब बन रहे हैं, काउंसलर्स बन रहे हैं, चेयरमैन काउंसलर्स बन रहे हैं, वो शायद उनके साथ ये हेल्पफुल होंगे।
पता नहीं, मेरा तो तजर्बा यह है कि मैंने जब भी किसी शख्स से उसकी ज़ाती हैसियत में उसने वादा किया, उसने हमेशा अपना वादा, यानी ये तकरीबन 100% मैं आपको बता रही हूँ, बड़े दूर दराज इलाकों से, कोहिस्तान से, एक पंजाब की खातून थी बेवा, उनके लिए वादा किया। वो शख्स आज तक भेज रहे हैं उन्हें कई 1,000 रुपये उनके बच्चों के लिए। तो ये आम आदमी का वादा मैंने देखा ज़्यादा पूरा होता है, बनिस्बत इसके कि सरकारी जो इदारे हैं वो जब भी वादा करके गए, वो शायद, हो सकता है, मुझे पता नहीं कि ब्यूरोक्रेसी या किस वजह से वो वादा पूरा नहीं हुआ। तो चलिए, मैंने अपने सुनने वालों से अपील की थी, हमारे कोई सुनने वाला तो इस वक्त नहीं है लाइन पर, मैं नंबर बता दूं। हाँ एक है हमारे साथ, सादे कौन है हमारे साथ इस वक्त? हाँ डिंगा से मोहम्मद इकबाल साहब हैं हमारे, बड़े अच्छे सामे हैं। इकबाल साहब सलाम वालेकुम।
बिल्कुल
जी, मैं बिल्कुल ठीक ठाक हूँ, आप कैसे हैं?
ठीक ठाक अल्हम्दुलिल्लाह। ये बहुत अच्छी कहानी सुन रहे हैं, हमारे तो रंग तो खड़े हो गए हैं। ठीक है, तो बातें जब मैं समझ के निंदे करते हैं तो ये कहते हैं चांद तारे तोड़ कर सही में रख लेते हैं, तो मतलब ये देखो हमने जो काम किए
एक बार साहब,
ये
पता
वो।
नहीं मुझे बिल्कुल आपकी आवाज़ ना मुझे बिल्कुल समझ नहीं आ रही। ये शादी आपको
अच्छा
दोबारा कॉल कर
समझ
लेती हैं आप ही के नंबर से, आप नंबर बंद नहीं कीजिएगा, शादी को नंबर दे दीजिएगा, क्योंकि आप मुझे पता है अच्छा तबसरा करते, तो लेकिन हम इतने डॉक्टर साहब से बात करते हैं। अच्छा तो डॉक्टर साहब एक कहानी अब और है, वो कहानी है मुजम्मिल साहब की, मुजम्मिल हुसैन की। जिन्होंने ये कहानी सुनाई थी, उनका थोड़ा सा मेडिकल का मसला है, लेकिन वो शुगर है, ठीक उनका हो गया। लेकिन मैं चाहूँगी कि गो के वो आपका फील्ड नहीं है यानी एपिलेप्सी, लेकिन ज़ाहिर है कि इसमें कुछ एक जनरल बातें आपसे हो सकती हैं। तो पहले हम कहानी सुनते हैं मुजम्मिल साहब की, और उसके बाद मैं आपसे उनके बारे में बात करना चाहूँगी।
मेरी जिंदगी की कहानी जब आप सुनेंगी ना तो आपकी आंखों में आंसू आएंगे। जी मेरा नाम मुजम्मिल हुसैन है, मैं 1979 में पैदा हुआ कस्बा झुग्गी वाला में। मेरा बाप एक गरीब आदमी था, मेरा दादा भी गरीब था, हम जी मोची हैं मोची। अल्लाह ताला ने जो है ना रोजी रोटी के काबिल बनाया। मेरा दादा जो है ना वो जूतियाँ सीता था, मेरा बाप भी यही काम करता था, मेरे चाचा भी यही काम करते हैं। तो बस गुजरता रहा। मैट्रिक तक मैंने तालीम हासिल की। मेरा बड़ा भाई जो है ना गुलाम यासिन, मास्टर गुलाम यासिन, वो सरकारी स्कूल में टीचर है। दूसरे नंबर पर मैं खुद हूँ। इसके बाद है मुदस्सर अब्बास, वो MSc फिजिक्स अभी मुकम्मल करके आया है। उसके बाद है मोहसिन, वो भी BSc का जो है ना पेपर दे, अभी उसके रिजल्ट आने वाले हैं, अल्लाह खैर करेगा। इधर स्कूल टीचर है हाई स्कूल झुग्गी वाला में, उसकी तनख्वाह 40,000 पाकिस्तानी है। मैं नहीं उठा सकता खर्चा। मेरा बड़ा भाई, उसकी जो है ना के 8 बच्चे हैं, तालीम वही दिलवाता है, तमाम खर्चा वही बर्दाश्त करता है। मैं जो है घर की सब्जी है, जो चाय पानी है, बस यही। जो मेरे भाई का बड़ा बेटा है ना जैन उलादीन, वो इमरसन कॉलेज मुल्तान में पढ़ता है जी। मेरी माँ है, मेरी दो बहनें थी, दोनों की शादी, पहली बहन जो है ना फौत हो गई थी, अभी दूसरी बहन हयात है, अल्लाह ताला उसको अपनी अमान में रखे। हम मेन बाजार में, मेरी दुकान है मेन बाजार में, उसको सदर बाजार कहते हैं जी। मेरी वहाँ दुकान है, मेरा जनरल स्टोर है। वक्त के साथ 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 जरा कारोबार वो बाहर चला गया, बिल्कुल वो बाहर मुंतकिल हो चुका है सब कारोबार, सब ब्रांड नाम दुकान है हमारी बाजार में। अल्लाह मालिक है, अल्लाह ताला रोटी तो देता है ना। मेरी बदकिस्मती इसको कहें, मुझे 1988 में गलबन 88 या 89 की बात है, बदकिस्मती की बात यह है कि मुझे एपिलेप्सी हो गई। हमारा माशरा वो है जी, अब आपको क्या बताएं, हमारे माशरे में इस चीज़ को बहुत बुरा गर्दाना जाता है। कभी कभी एहसास कम तरीका एहसास होने लगता है, लेकिन जब मैं आपको प्रोग्राम सुनता हूँ हिम्मत अफजाई होती है कि मैं भी इस माशरे का हिस्सा हूँ। मैं शादीशुदा हूँ जी, मेरे दो बच्चे हैं, बड़े का नाम जवाद अहमद है जी, छोटे का नाम हमाद अहमद है। मैं अभी अपनी दुकान पर बैठा हूँ। अल्लाह मालिक है जी, गुजर तो बसर तो हो जाती है, लेकिन बहुत ही क्लोजिंग। अगर हम मेहरबानी करें ना, यहाँ हमारा अलमिया ये है, अगर आप तालीम को फंक्शनल कर दें, अगर आप हमारे इलाके में भूख को मिटा दें, तीन मानिए ये जो इंतहा पसंदी है, जो ये शिरकावारियत है, ये अपनी मौत आप मर जाएंगे। बड़े बूढ़े तरीके से गरीब को शरीफ को धमकाया जाता है, डराया जाता है। जहालत जो है ना 18 घंटे डिग्री बिल्कुल नहीं होती। गर्मियाँ हैं बहुत ही गर्मियाँ हैं। मेरी दुकान है जी जनरल स्टोर, वहाँ पर जो है ना जूतियाँ हैं, जो है ना मेकअप का सामान, ये शैम्पू जो है ना ये होता है ना। अल्लाह मालिक है, दो बच्चे हैं, जॉइंट फैमिली सिस्टम है। माँ मुझसे बहुत ही प्यार करती है। वो इतना प्यार करती है, लेकिन यकीन करो जब मैं सोचता हूँ ना कि मेरी माँ मौत तुझे एक हकीकत है, जैसे ये जो है ना मौत तो आनी है, लेकिन मैं ये दुआ करता हूँ अल्लाह मियाँ मेरी माँ को जो है ना जिंदा रखना कुछ अच्छे तक। इसलिए जानते हैं ना, वो अभी तो मैं दवाई ले रहा हूँ ना मुल्तान से, वो कोर्स कर रहा हूँ अल्हम्दुलिल्लाह, अभी बहुत ही अफाका है। ठीक है, बहुत ही डॉक्टर शायद रफीक भट्ट है, मैं उनका जी पेशेंट हूँ। दो गोलियाँ रोजाना खानी पड़ती हैं। 2010 में अक्टूबर 2010 में मैं गया था आखिरी मरतबा उनसे दवाई लेने। उन्होंने कहा था कि 1.5 साल के बाद फिर आना, लेकिन यकीन माने मेरे पास फुर्सत नहीं है, मेरे पास इतने पैसे नहीं, मैं तुम्हारे जाऊँ। मकान था वो टूटा हुआ था, अब दो कमरे बनवाए हैं। मुझे आखिरी मरतबा 2013 में चला था। दो गोलियाँ इस्तेमाल करता हूँ, लेकिन मैं वहाँ जाऊंगा मुल्तान, ठीक है ना, जब अल्लाह ताला ने फुर्सत दी लाजमी जाऊंगा मैं। मुल्तान जाने के लिए 10,000
डॉक्टर के पास जाना है ना आप ये
हाँ, बस डॉक्टर के पास, और मैं अल्लाह का दिया جو ہے نا دال روٹی چل رہی ہے, شکر ہے اللہ تعالیٰ کا, مہربانی ہے. مجھے جو ہے نا اس نے کہا ڈیڑھ سال کے بعد آنا, پھر میں نہیں جا سکتا وہاں, یقین من میں نہیں جا سکتا. وہ ہے رشید آباد, ڈاکٹر شاہد رفیق بٹ ہیں جی, ادھر میں جاتا ہوں, اسی والا سے 100 کلومیٹر.
تو یہ کہانی تھی مزمل حسین صاحب کی. مزمل صاحب ہمارے ساتھ ہیں, ڈاکٹر غلام حسین آصف صاحب ہمارے ساتھ ہیں, لیکن کالرز بھی ہمارے ساتھ ہیں. پہلے ہم ان کو لے لیں اور اس کے بعد ہم بات کرتے ہیں. کامیاب بنگش ہیں کوہاٹ سے. جی کامیاب بنگش صاحب.
ہلو ہلو, السلام علیکم.
جی وعلیکم السلام بھائی.
کامیاب بنگش کوہاٹ سے بول رہا ہوں, اور آپ کو وائس آف امریکہ کو اور سب کو بہت شکریہ ادا کرتا ہوں کہ آپ لوگوں نے جو پروگرام شروع کیا ہوا ہے اس میں غریبوں کی بہت دادرسی ہوتی ہے اور ان کی مشکل آسان ہوتا ہے.
بہت شکریہ آپ کا بنگش.
بہت بہت شکریہ ادا کرتا ہوں, خوش ہوتا ہوں آپ لوگوں سے اور آپ لوگوں پر قربان جاؤں. لیکن میں ایک بات تو آپ کے پروگرام کی توافت سے مسلمان بھائیوں کے لیے ایک میسج دینا چاہتا ہوں.
جی.
یہ ہے یقین کر.
ہیلو بنگے صاحب, آپ پلیز دوبارہ فون کر لیجیے, آپ کا فون کٹ گیا. اور میں چاہتی ہوں کہ آپ کیا میسج دینا چاہتے ہیں ہم دوبارہ سنیں. لیکن علی نواز ہیں سندھ سے ہمارے ساتھ, اس دوران ان سے بات کرتے ہیں. جی علی نواز.
ہیلو السلام علیکم.
جی وعلیکم السلام علی نواز.
جی کیسی ہیں؟
جی میں بالکل ٹھیک ہوں. آپ پہلی دفعہ آئے نا پروگرام میں؟
جی جی میں پہلی دفعہ کر رہا ہوں. بہت شکر گزار ہوں آپ کا.
شکریہ بہت بہت, اور خوشی ہوئی کہ آپ کو فون مل گیا اور آپ ہمارے پروگرام میں آئے. کیسے ہیں آپ, کہاں کس جگہ سے فون کر رہے ہیں؟ جامشورو سن سے. تو آپ کو یہاں صاف آواز آتی ہے ہمارے پروگرام کی؟
جی بہت اچھا پروگرام میں سنتا ہوں ڈیلی, اور ڈاکٹر صاحب کا نمبر ہمیں آپ شہر میں سعدیہ کو کہیں گا ہمیں دے دیں.
سعدیہ سے کیا کہیں؟
ڈاکٹر صاحب کا نمبر ہمیں دے دیں, ہم اس کو کانٹیکٹ کریں.
یہ جو ڈاکٹر غلام آصف, غلام حسین آصف صاحب ہیں؟
جی جی.
تو کیوں کانٹیکٹ کرنا چاہتے ہیں آپ ان سے؟
میں بدل چاہتا ہوں, ہمارے پاس بہت مسائل ہیں ہمارے سندھ کے علاقوں میں, کچھ کسانی اس پر بھی پروگرام کیا کر.
علی نواز صاحب, اصل میں ڈاکٹر صاحب کا جو شعبہ ہے نا, یہ آنکھوں کے امراض کے ماہر ہیں, اور ہماری اکثر یہ سرجریز وغیرہ میں انہوں نے کئی لوگوں کی مدد کی ہے. تو اگر کوئی ایسی کہانی, اور دوسری بات یہ سندھ کے نہیں ہیں, یہ پنجاب سے ان کا تعلق ہے اور کافی بہت دور ہے, تو آپ بہتر یہ ہوگا کہ اگر آپ کی کوئی مسئلہ ہے. میں آپ کو دے نہیں سکتی امجد صاحب کا نمبر, لیکن میں امجد صاحب کا ویب سائٹ کئی دفعہ اپنے اس پہ ڈالتی ہوں فیس بک پر, آپ لوگ وہاں سے لے سکتے ہیں. آپ ان کے دفتر میں فون کر کے, کیونکہ جو ذاتی نمبر ہے نا وہ ہم کسی کے دے نہیں سکتے, لیکن اگر آپ کی کوئی کہانی ہو اور ڈاکٹر صاحب وہ کہانی سنیں اور آپ سے مدد کا وعدہ کریں, تو میں بڑے شوق سے ڈاکٹر صاحب اگر اجازت دیں گے تو آپ کو وہ نمبر فون کر کے دے دوں گی. تو آپ اپنی کہانی ہمیں لکھیے تاکہ ہم جو ہیں آپ کی کہانی سنا سکیں. ٹھیک ہے, تو اقبال صاحب ہیں ڈنگا سے. جی محمد اقبال. اچھا ان کا فون پھر ڈراپ ہو گیا. اچھا آصف صاحب, میں نے یہ آپ سے کچھ کہنا چاہ رہے تھے, لیکن میں نے, کیونکہ مجھے اندازہ ہے اس بات کا کہ وہ یہ سمجھ رہے ہیں کہ ان کو یہ پتہ نہیں کہ کس آپ کو ہم, میں نے خاص طور پہ آنکھوں ہی کے ایک مسئلے کے لیے بلایا ہے, لیکن پہلے آپ یہ بتائیے کہ یہ جو ہمارے ابھی بھائی ہیں مزمل حسین صاحب, ان کی کہانی آپ نے سنی, اور ان کا بہت چھوٹا سا مسئلہ ہے 10,000 روپے. جی تو کچھ ان کے لیے ہو سکتا ہے؟
میں ایک بات عرض کر دوں.
جی
میں ایک بات عرض کرنا چاہوں گا.
جی جی ضرور.
ڈاکٹر شاہد رفیق بٹ صاحب کا پچھلے سال انتقال ہو گیا.
او ان کو پتہ نہیں ہے بےچارے, یہ یہی کہہ رہے تھے, یہ بھی ان کے بہت. اچھا اچھا اچھا, مزمل صاحب آپ کو آواز آ رہی ہے؟
پچھلے سال ان کا انتقال ہو گیا.
اچھا تو ڈاکٹر صاحب میں یہ سمجھتی ہوں, میں بلکہ ان کو یہ تجویز یہ دینے والی تھی کہ ایپیلیپسی کوئی اتنی پیچیدہ بیماری نہیں ہے, اس کے لیے تو ایک دوائی کھانی ہوتی ہے باقاعدگی سے. جو اب تو بالکل نہیں ہے
دوائی کھانی ہے, اور یہ اب نہیں اتنا مشکل نہیں ہے. اور مستر ہاسپٹل میں نا, مستر ہاسپٹل ملتان میں
جی
دو تین ڈاکٹر ہیں.
جی
ایک خالد فاروق صاحب بھی ہیں, میں نے ایک دفعہ ان کو پروگرام میں آنے کی دعوت بھی دی تھی.
جی
اور میرے خیال میں وہ آئے بھی تھے پروگرام میں.
جی جی ضرور آئے ہوں گے.
ایک اور دوسرے ڈاکٹر صاحب ہیں, یہ پروفیسر صاحب ہیں ایپیلیپسی کا علاج.
ہیلو سادیہ, ان کا بھی ہمارا فون کٹ گیا. تو مزمل صاحب میں اس دوران, مجھے افسوس ہے کہ آپ کو یہ خبر سننی پڑی, ظاہر ہے کہ آپ کے ڈاکٹر تھے, آپ کو ان سے عقیدت ہوگی, تو اب وہ ڈاکٹر صاحب تو نہیں ہے, تو کسی اور ڈاکٹر کے پاس آپ جا سکتے ہیں ایک دفعہ چیک اپ کرانے کے لیے اور یہ ٹیسٹ کرنے کے لیے کہ آپ کو دوائی کھانی ہے یا نہیں کھانی. ٹھیک ہے نا؟ تو میں یہ چاہ رہی تھی ابھی آصف صاحب دوبارہ واپس آتے ہیں تو ہم ان سے بات کرتے ہیں کہ کوئی آپ کے جانے کا بندوبست بھی وہ کر دیں. میں اس دوران چاہوں گی کہ سننے والوں کو ٹیلی فون نمبر لکھوا دیں ہم اپنے, تاکہ آپ ہمیں, بلکہ ٹیلی فون نمبر نہیں کہانی بھیجنے کا پتا ہے, ٹیلی فون نمبر ہمارا ٹول فری جو ہے 0800-77789 ہے. آپ اس پہ کال بھی کر سکتے ہیں ابھی اگر آپ پروگرام میں شامل ہونا چاہیں, لیکن پہلے پرومو سن لیجیے.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتا ہے, 2,00,000 روپے لاؤ, اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
تو سمین پروگرام ہے میری کہانی, ہمارے ساتھ ڈاکٹر غلام حسین آصف صاحب ہیں. آصف صاحب, آپ جو بات کہہ رہے تھے ادھوری رہ گئی تھی, کیا کہہ رہے تھے آپ؟
اچھا, یہ میں یہ عرض کرنا چاہوں کہ وہ نشتر ہاسپٹل ملتان میں
جی,
ان کے وہاں پہ پروفیسر صاحب ہیں جو دماغ کے اور اعصاب کے پٹھوں کے ماہر ہیں
جی,
ان کو بھی دکھایا جا سکتا ہے. ان کے ساتھ ایک اسسٹنٹ پروفیسر ہیں خالد فاروق صاحب, ان کو دکھایا جا سکتا ہے.
اچھا,
جب بھی یہ دکھانا چاہیں تو مجھے کال کر لیں, میں انشاءاللہ ان کی مدد کرنے کی کوشش کروں گا.
تو کیا میں آپ کا پرسنل نمبر, یہ جو موبائل کا نمبر, یہ دے سکتی ہوں ان کو؟
جی بالکل دے دیجیے گا ان کو, اور ان کو مجھے شناختی کارڈ کا نمبر چاہیے ہوگا, میں ان کو انشاءاللہ فیسلیٹیٹ کر دوں.
یعنی ان کے آنے جانے کا جو خرچہ ہے وہ بھی آپ دے دیں گے؟
جی انشاءاللہ.
تو مزمل صاحب صحیح ہے یہ؟
جی ہاں.
اچھا,
میں ان کے بعد شناختی کارڈ نمبر کیا, مجھے سمجھ نہیں کچھ.
وہ چاہ رہے ہیں کہ آپ ان کو, جب میں آپ کو آپ کا فون نمبر, ابھی نہیں, اب یہاں آن ایئر دینے کی ضرورت نہیں ہے, جب میں آپ کو ٹیلی فون نمبر دوں گی ڈاکٹر غلام حسین آصف صاحب کا, تو وہ آپ کا شناختی کارڈ کا نمبر چاہتے ہیں کہ آپ ان کو دے دیں تاکہ وہ آپ کو پیسے بھیج سکیں. آپ نے کہا نا کہ آنے جانے کا کرایہ وغیرہ آپ کو چاہیے اس کے لیے, ٹھیک ہے. اچھا, میں مگر میں اب یہ چاہتی ہوں کہ آپ نے ایک بات کہی تھی اپنے پروگرام, اس پروگرام کے بیچ میں جو کہانی سنا رہے تھے, کہ دنیا اس بیماری کو بہت برا سمجھتی ہے. میں, مجھے معلوم ہے پاکستان میں ایسا ہے ابھی تک بہت سی جگہوں پر, لیکن ڈاکٹر صاحب تھوڑا سا لوگوں کو بتانے کی ضرورت ہے کہ ایپیلیپسی کیا ہے, تھوڑا سا بتا سکتے ہیں اس بارے میں؟
ایپیلیپسی نیورولوجی کی بیماری ہے دماغ کی, جس میں لوگوں کو جھٹکے لگتے ہیں, بیٹھے بیٹھے یکدم جھٹکا لگا اور وہ بے ہوش ہو جاتے ہیں, منہ سے جھاگ آنی شروع ہو جاتی ہے, جھٹکے لگتے ہیں, تھوڑی دیر کے بعد مریض جو ہے وہ سو جاتا ہے, کچھ دیر کے بعد جب اٹھتا ہے تو اس کا سارا جسم تھکا ٹوٹا ہوتا ہے, وہ بعض اوقات سو بھی جاتا ہے. تو اس میں بعض اوقات منہ سے جھاگ آنا شروع ہو جاتی ہے. ایسے لوگوں کو پانی سے دور رہنا چاہیے تاکہ کہیں اگر ان کو یہ بیماری یکدم ان کا اٹیک ہوا ہے تو پانی میں ڈوب نہ جائیں. اور دوسرا یہ کہ ان کے ساتھ ان کے جو دوسرے ان کے ریلیٹیوز ہیں ان کو ان کا خیال رکھنا چاہیے, اور ڈاکٹر کو دکھانے کے بعد ان کو دوائی ریگولرلی
کھانی چاہیے تاکہ یہ بیماری بہت حد تک کور ہو جاتی ہے. کچھ عرصے پہلے تک تو یہ تھا کہ اس کا علاج ایسا نہیں تھا, دوائی کھاتے کھاتے اٹیک ہونا شروع ہو جاتے تھے, لیکن اب اچھی دوائیاں آ گئی ہیں اور اس کا علاج ممکن ہو گیا ہے.
تو یہ دوائیاں ویسی مل جاتی ہیں بازار سے جا کے خریدی جا سکتی ہیں؟
بازار سے خریدی جاتی ہیں.
اچھا تو ڈاکٹر صاحب یہ جو ہے میں نے دیکھا ہے, میں نے بچے کو دیکھا ہے کو, کہ اس کو نا سیکنڈس کے لیے وہ ایسا ہوتا تھا کہ جیسے وہ بے ہوش ہو گیا ہے, اور پھر وہ جو ہوش پہ آتا تو بالکل ٹھیک, اسے پتہ بھی نہیں ہوتا تھا کہ اس کے ساتھ ایسا ہوا. تو اس کا مطلب ہے اس میں دورانیہ فرق ہوتا ہے تو اس کا تعلق اس سے ہے کہ بیماری کی ایکسٹریم کیا ہے, کس وجہ سے کم اور زیادہ؟
اس کے مطلب کس میں ہونا, ایسے بھی ہوتا ہے بعض کا بندہ سونے لگتا ہے, سونے کی اور جاگنے کی حالت میں یکدم جھٹکا لگتا ہے, وہ بھی ایک قسم ہے اس کی. بیٹھے بیٹھے ٹیلی ویژن دیکھتے ہوئے یا فلکر کرتی ہوئی لائٹ اس کو اس کے اٹیک کو پریسیپٹیٹ کر سکتی ہے.
اچھا,
وہ لائٹ جو ہے نا کبھی بجھ رہی ہے کبھی جا رہی ہے یا فلکر کر رہی ہے, تو اس سے اس کے اٹیک جس کو ایپیلیپسی ہو اس کو اٹیک ہو سکتا ہے. سو ہم اس کو کہتے ہیں کہ ٹیلی ویژن کو کوشش کریں کہ وہ یا نہ دیکھیں اور ایسی جگہ پہ نہ موجود ہوں جہاں پہ لائٹ فلکر کرتی ہے, جیسے بجھتی چلتی جلتی جلتی بجھتی چلتی بجھتی ایسے.
اچھا, اس کو عام طور سے اردو میں دیکھا ہے مرغی کہا جاتا ہے, تو اس کا میڈیکل ٹرم یہی ہے اردو میں اس کے لیے, مرغی کا دورہ؟
ہاں جی, مرغی کا دورہ ہی کہتے ہیں اس کو. اور وہ تو کچھ لوگ جو ہے نا جب لڑ رہے ہوتے ہیں تو وہ بعض کرتے آپس میں جب ایک دوسرے کو گالی دیتے ہیں تو ایک قسم کی گالی دیتے ہیں مرغی پہ.
اچھا,
اس کا مطلب یہ ہوتا ہے کہ آپ کو مرغی کا دورہ پڑے تو یہ پتہ چلے.
تو اس سے اندازہ کیجئے کہ کتنا اس کو خوفناک سمجھا جاتا ہے کہ گالی دینے کے لیے اور بد دعا دینے کے لیے اگر استعمال کیا جا رہا ہے. تو مجھے خوشی ہے کہ یہ مجھے اندازہ بھی ہے, مزمل حسین ایک بہت باشعور آدمی ہیں, ایک گاؤں میں رہتے ہوئے انہوں نے اپنا علاج کروایا, گئے باقاعدہ دوائی کھاتے رہے, اب بھی کھا رہے ہیں. تو لوگ ہم سب کو یہ سیکھنا چاہیے, میں اپنے سننے والوں سے جن کے اکثر بچوں کو دورے پڑتے ہیں اور ماں باپ انہیں لے جاتے ہیں پیروں فقیروں کے پاس, تو ایسا نہ کیجیے. اگر کسی بچے کو دورہ پڑا ہے اور آپ اس کو پیر فقیر کے پاس لے جا کے اس کا جن اتروانے کی کوشش کریں گے تو آپ کو پتہ ہے کئی دفعہ ایسا ہوا ہے کہ وہ شخص ختم ہو گیا, وہ بچ نہیں سکا, کیونکہ بجائے اس کے کہ اس کو کوئی مدد دی جاتی اس کی پٹائی شروع ہو گئی وہاں پر. تو یہ جو دورے پڑتے ہیں جس میں تشنج طاری ہو جاتا ہے, تڑپتا ہے مریض, اس کے منہ سے جھاگ بہتی ہے, تو یہ مرغی کا ضروری نہیں کہ مرغی ہو, لیکن مرغی بھی ہو سکتی ہے. تو پلیز آپ لوگ ڈاکٹر کے پاس جائیے اور تشخیص کیجیے, سرکاری اسپتال لے جائیے, لیکن یہ کوشش نہیں کیجیے کہ دوا کے بغیر تعویذ سے کوئی ٹھیک ہو جائے گا. وہ کرتے رہیں آپ تعویذ وغیرہ؟
جی بہن, آپ نے بہت اچھا کہا. آپ, میں مزمل صاحب کو بہت خراج تحسین پیش کرتا ہوں کہ وہ ایک بیک ورڈ ایریا سے اٹھ کے گئے اور اپنا علاج شروع کروایا, اور وہ یہ سمجھتے ہیں کہ کچھ لوگوں کو اس طرح ایجوکیٹ کیا جانا چاہیے کہ وہ اس بیماری کو جیسے عام بیماری دوسری بیماری ہے اسی طرح بیماری سمجھے, اس کو مطلب
آسیب نہ سمجھے,
اپنے معاشرے میں بالکل گرا نہ دے.
بالکل بالکل, جیسے کسی کو یہ بہت ہی عجیب و غریب بات ہے کہ ہم نے بیماریوں پہ بھی ٹھپا لگا رکھا ہے کلنک کے ٹیکے کا اور علاج نہیں کرواتے. پھر ڈاکٹر صاحب, اب کچھ ہم کالرز کو لیتے ہیں. ہمارے ساتھ ہیں آزاد صاحب خیرپور سے. جی آزاد, آزاد
ہیلو, السلام علیکم.
جی وعلیکم السلام, پورا نام کیا ہے آپ کا؟
جی میرا نام ہے آزاد جکھڑ اور میں خیرپور ڈسٹرکٹ کے گاؤں راضی ڈیرو سے بات کر رہا ہوں.
اچھا آزاد جکھڑ صاحب, جی جی جی, تو بولیے آپ کی آواز آ رہی ہے ہمیں؟
ہاں ہاں جی بالکل آواز آ رہی ہے. تو ڈاکٹر صاحب جو آپ کے پروگرام میں ابھی بیٹھا ہے, کیونکہ میں تو وائس آف امریکہ جب سے شروع ہوا ہے میں سنتا آیا ہوں
جی,
اور بیچ میں 2010 کی جو فلڈ آئی تھی تو اس میں بھی میں نے بات کرتا رہتا تھا آپ کے ساتھ.
جی جی,
تو ابھی ریڈیو لیا ہے اور میڈیم ویو پہ چلتا ہے, پہلے شارٹ ویو پہ بھی چلتا تھا.
اچھا, لیکن اب خالی میڈیم ویو پہ. جی درست آپ نے کہا, اور ہمیں خوشی ہے آپ نے فون کیا اور بہت صاف آواز ہے آپ کی, تو امید ہے آئندہ بھی آپ ٹیلی فون کرتے رہیں گے ہمارے پروگرام میں. کچھ پوچھنا تھا کیا آپ کو
ڈاکٹر صاحب سے؟ ایک میں کوشچن کرنا چاہتا ہوں.
جی,
میرا بھتیجا ہے وہ ایکسیڈنٹ ہو گیا تھا.
اچھا,
ہاں تو اس کے دائیں جو آنکھ ہے اس میں سے روشنی چلی گئی ہے.
اچھا,
تو نیورو سرجن کو بھی ہم نے دکھایا مگر ابھی تھوڑی روشنی آئی ہے مگر زیادہ نہیں آ رہی.
اچھا, तो क्या न्यूरोसर्जन ने क्या क्या कहा है, क्या वजह है?
न्यूरोसर्जन ने यही कहा था कि अभी इतना ही होगा इलाज, इलाज नहीं हो सकता।
अच्छा अच्छा, मैं आपसे ये दरख्वास्त करूंगी कि आप फोन पर मौजूद रहिए, फोन ना छोड़ें, मैं बाकी कॉलर्स को ले लूं, फिर मैं डॉक्टर साहब से सवाल पूछूंगी। शौकत हुसैन साहब है मुजफ्फरगढ़ से। जी शौकत हुसैन साहब। शौकत साहब
अस्सलाम वालेकुम मैडम साहब।
जी वालेकुम सलाम भाई।
अस्सलाम वालेकुम।
जी जी वालेकुम सलाम।
मैं डिस्ट्रिक्ट मुजफ्फर से शौकत हुसैन बात कर रहा हूँ मैडम। मैं एक ब्लाइंड आदमी हूँ
जी,
और मेरे दो बच्चे भी ब्लाइंड है मैडम। एक बड़ा बेटा है 11 साल का।
अच्छा।
और एक बेटी है 3.5 साल की।
जी।
तो जो बेटा है ना उसकी सफेद मोतिया का पदेशी ना, खानदान में शादी हुई इस वजह से। तो
अच्छा।
उसकी वजह से जो है ना उसके मैं ऑपरेशन कराता रहा हूँ निश्तर से।
जी।
तो उसकी जो है ना पहले कैटरेक्ट था सफेद मोतिया, अब काला मोतिया हो गया था लास्ट में ना। तो आखिर में उसको कुछ चोट लगी है, एक आंख में थी बेहतर कुछ, उसको चोट लगी है, फिर पीप हो गई थी आंख में और आंख उसकी जाया हो गई है। एक आंख में थोड़ी सी रोशनी है, बहुत हल्की सी।
ठीक है।
तो एक तो डॉक्टर साहब ये पूछना था उसका कोई इलाज हो सकता है बच्चे का, और जो छोटी मेरी बच्ची है उसकी 3.5 साल एज है, तो एक आंख का ऑपरेशन हमने 1 साल की उम्र में कराया था उसका। तो दूसरी आंख का अभी डॉक्टर माजिद साहब है मिस्टर हॉस्पिटल मुल्तान में, उनको हमने चेक कराया है, तो उन्होंने कहा इसका हम ऑपरेशन कर देंगे और उसमें साथ लेंस भी डाल देंगे।
अच्छा।
तो अब मसला ये है कि लेंस पता नहीं अपनी तरफ से डालते हैं या हमें खुद लेने पड़ेंगे, हम गरीब आदमी है क्योंकि मैं
अगर, अगर निश्तर मेडिकल कॉलेज का मामला है ना, सुनिए, अगर निश्तर का है ना, निश्तर मेडिकल कॉलेज में है ना, तो आप अपना टेलीफोन नंबर सादिया साहब जो है, ठीक है, आप सादिया को अगर अपना नंबर दे देंगे, वैसे मैं भी डॉक्टर साहब से बात करूंगी, लेकिन वहाँ पे हमारे एक डॉक्टर साहब है एजाज मसूद साहब, जिन्होंने हमारे बहुत से मसाइल हल किए हैं हमारे लोगों के, तो आप अगर अपना नंबर छोड़ेंगे तो मैं जरूर उनसे। जी एजाज मसूद, लेकिन पहले आप अपना नंबर लिखवाइए और आप फोन पे रहिए, मैं दूसरे कॉलर्स ले लूं। बख्त रवा है मालाकंड से। जी बख्त रवा साहब। बख्त रवा साहब
सलाम अलैकुम।
जी वालेकुम सलाम बख्त रवा साहब।
मैं बख्त रवान सखाकोट मालाकंड से बात कर रहा हूं।
जी 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 जी।
ये जो मिर्गी पे जो बीमारी है डॉक्टर साहब से ये पूछना है कि इसका मुकम्मल इलाज अभी हो सकता है?
जी हाँ, उसका उसका इलाज यही है कि गोलियां दी जाती हैं। ये यहाँ अमेरिका में भी मैंने देखा है, सिर्फ गोलियां ही इलाज होती हैं उसकी, इसके लिए ये नहीं कोई सर्जरी वगैरह हो, लेकिन अगर आप गोलियां खाते रहें, वो दवा आपके जिस्म में वो मकदार रहे, और उसके मैं डॉक्टर साहब से अभी पूछूंगी इसके कोई साइड इफ़ेक्ट्स हैं या नहीं, लेकिन कॉलर्स एक आखिरी कॉलर को ले लूँ। सनाउल्ला है, सनाउल्ला मरी कोहलू बलूचिस्तान से। जी सनाउल्ला मरी।
हाँ मैडम अस्सलाम वालेकुम।
वालेकुम सलाम भाई।
मैडम पहले तो खुशी हो रही है कि आपने प्रोग्राम को जो है ना 10 से 11 बजे तक का मतलब वो वक्त मुकर्रर कर दिया, इसके लिए आप मुबारकबाद के मुस्तहिक हैं।
मुझे पता है आप सब बहुत नाराज़ थे और ये बस ऐसा हुआ कि आप लोगों की दुआ या बद्दुआ जो है पूरी हो गई।
नहीं दुआएं 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 जनाब दुआएं। अच्छा दूसरी बात ये है कि ये है कि कहते हैं गुर्बत ने सिखाई है मेरे बच्चों को तहजीब, गुर्बत ने सिखाई है मेरे बच्चों को तहजीब, सहमे हुए रहते हैं शरारत नहीं करते।
वाह, बहुत।
तो आप जैसे लोग गरीबों की माजूर अफराद की कहानियां सुनाते ही हैं और सुनकर दुख भी होता है और खुशी भी होती है। दुख इसलिए होता है कि मतलब इनको अल्लाह ताला ने बदल जिस हाल में भी रखा है ठीक रखा है, और खुशी इस बात की भी होती है कि ऐसी बहन मौजूद है जो कहानियाँ जो ना वो लोगों तक पहुँचाती हैं।
असल में सनाउल्ला ये पूरा हमारा एक टीम है, जैसे मसलन सादिया है मेरे साथ और जो और भी इससे पहले भी प्रोड्यूसर रहे हैं साकिब रहे हैं और अरसलान रहे हैं, ये सब हमारे, और सादिया तो बहुत अरसे से इस प्रोग्राम को कर रही हैं, और मुझे मालूम है कि जितनी देर लगती है इन कहानियों को रिकॉर्ड करने में, इन लोगों की मदद के बगैर ये मुमकिन नहीं है। और फिर ना सिर्फ ये लोग ऐसा करते हैं बल्कि कई कहानियों में लोगों ने खुद ज़ाती तौर पर मदद भी की है उन लोगों की, तो मैं आपका शुक्रिया अदा करती हूँ कि आप इस चीज़ की कदर करते हैं, लेकिन ये किसी एक शख्स का काम नहीं। फिर सबसे बढ़ के तो हमारे डॉक्टर ग़ुलाम हुसैन आसिफ साहब जैसे लोग जो हमेशा, आप यकीन करें जब होता है ये कुछ नाम है, डॉक्टर एजाज मसूद, अमजद साकिब साहब, डॉक्टर ग़ुलाम हुसैन आसिफ, बस मैं आंखें बंद करके कह देती हूँ, एक डॉक्टर मशहूद हैं, ये लोग बहुत अच्छे लोग हैं, और यही उम्मीद है हमारी कि अगर ऐसे लोग रहेंगे तो सोसाइटी में कहीं ना कहीं मसाइल हल होंगे। तो अच्छा डॉक्टर साहब, आपने सारे सवाल सुन लिया, मैं एक सवाल और आपके सामने रखती हूँ, आप इन सब के बारी बारी जवाब दीजिएगा। लेकिन उमैर एक बहुत अच्छा बच्चा है, नौजवान, बहुत अच्छे पढ़ने लिखने का शौकीन, सब कुछ, ان کی آنکھیں چلی گئیں اور ان کو پھر کسی نے بتایا, بہت ان کا یعنی سائنٹیفک ہے پورا معاملہ کہ علاج ولاج بالکل باقاعدہ ماں باپ نے کیا, لیکن آخری امید ان کو یہ تھی کہ یہ جو بایونک آئے ہے اس کے بارے میں یہ معلومات کرنا چاہتے تھے, کیونکہ ان کو ڈاکٹرز نے یہاں یہ بتایا ہے کہ امریکہ میں یہ ایک طریقہ علاج ہے اور اس سے آپ کا علاج ہو سکتا ہے. تو میں چاہتی ہوں کہ آپ اس کے بارے میں بات کریں. عمیر کی کہانی میں اس لیے نہیں سنا رہی کہ کافی لمبی کہانی ہے, اور اگر ہم وہ کہانی شروع کریں گے تو آپ کی بات رہ جائے گی, لیکن میں سننے والوں کو بتاتی ہوں کہ اگلے ہفتے میں عمیر کی کہانی انہیں سنواؤں گی, لیکن پہلے ڈاکٹر صاحب سے میں پوچھنا چاہتی ہوں. یہ تو پہلے تو دو مسائل تین جو آپ کو بتائے, آزاد صاحب نے پوچھا تھا اپنے بچوں کے لیے, بچے کے لیے کہ اس کی چوٹ لگی ہے آنکھ پر, تو یہ بتائیے ذرا سا ہمیں پہلے.
فضاد صاحب کا جو ہے نا وہ روڈ ٹریفک ایکسیڈنٹ میں بچے کو چوٹ لگی ہے, میرے خیال میں اگر آنکھیں اس کی ٹھیک ہیں, آئی بال مطلب ٹھیک ہیں, چوٹ لگی ہے دماغ میں تو وہاں پہ خون جم جاتا ہے, کچھ عرصے کے بعد وہ جذب ہو جاتا ہے تو آنکھوں کی نظر بحال ہو جاتی ہے, اور اگرچہ وہ پوری نہیں بحال ہوتی لیکن اتنی بحال ہو جاتی ہے کہ وہ فنکشنل ویژن ہوتی ہے, مطلب کام کر سکتے ہیں, پڑھ بھی سکتے ہیں.
تو کتنا وقت لگتا ہے ان شاء اللہ؟
اس میں مختلف ہوتا ہے, تین سے لے کے سال بھی, تین مہینے سے لے کے سال بھی لگ سکتا ہے.
اچھا,
وہ آہستہ 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 ڈیولپ کرتے ہیں.
تو آزاد صاحب ہمارے ساتھ موجود ہیں. آزاد صاحب, آپ کے کتنا عرصہ ہوا بچے کے ایکسیڈنٹ کو؟ اچھا, میرے خیال آزاد صاحب کا فون کٹ گیا, لیکن بہرحال یہ ایک امید افزا بات آپ نے بتائی. شوکت حسین صاحب نے دو اپنے بچوں کو بتایا تھا کہ خاندان میں شادیوں کی وجہ
سے, شوکت حسین صاحب نے کہا مظفر گڑھ سے کہ سفید موتیا تھا, بچہ بڑا ہے, 11 سال کا, اور بیٹی 3.5 سال کی ہے, بچے کو پیدائشی سفید موتیا تھا. یہ ہو جاتا ہے, بچوں کو سفید موتیا ہوتا ہے, اور یہ بڑوں کی طرح بہیو نہیں کرتے. ان کو جب بھی ان کا آپریشن کیا جاتا ہے, ان کی نظر اس طرح نہیں بنتی جس طرح بڑے لوگوں کی بنتی ہے, ان میں مسائل بھی زیادہ ہوتے ہیں. اب پہلے اگر بچے کا آپریشن کرتے ہیں 1 سال کی عمر میں, پہلے دیکھتے ہیں, جیسے دیکھتے ہیں کہ اس کو سفید موتی ہے, ہماری کوشش ہوتی ہے کہ اس کے جلدی سے جلدی آپریشن کیا جائے. دونوں آنکھوں میں اگر سفید موتی ہے تو ہم لینس جس وقت نہیں ڈالتے 1 سال کی عمر میں, بلکہ پہلے آپریشن کر کے چھوڑ دیتے ہیں, اور اس کے جب 3 سال کا ہو جاتا ہے تو اس کو پھر لینس ڈالتے ہیں.
اچھا,
اب لینس ڈالنے کے بعد جو پرابلم چلتے ہیں وہ ہیں کالا موتیا ہو جاتا ہے, اب اس کو اوپر سے وہ چوٹ بھی لگ گئی اور آنکھ پھٹ گئی اور اس میں پیپ بھی پڑ گئی اور ختم ہو گئی, ایک آنکھ رہ گئی اس کی, اس میں اس کو کالا موتیا کے بالکل چانسز ہیں, اس کی نظر بہت کم ہوگی, بنتی بھی کم ہے کیونکہ شروع میں پہلے 3 سالوں میں جلدی جلدی نظر بنتی ہے, اور وہی ٹائم ہے جب اس کو سفید موتیا تھا تو اتنی اچھی نظر بنی نہیں اور بنتی بھی نہیں, فنکشنل ویژن بہت زیادہ اچھی نہیں ہوتی.
جی,
تو کالا موتی اوپر سے ہو گیا. اب کالے موتی کی دوائیں استعمال کریں گے, ڈاکٹر ماجد صاحب کا انہوں نے نام لیا.
جی,
وہ بہت اچھے ڈاکٹر ہیں, بچوں کے ماہر ہیں, انہوں نے اسپیشلائزیشن بھی بچوں کے فیلڈ میں کی ہے, آنکھوں کا ہمارا بچوں کا فیلڈ ہی علیحدہ ہو گیا.
جی,
اب وہ ان کا علاج کر رہے ہیں, وہ بڑے اچھے ہیں. اب انہوں نے کہا کہ جی لینس وہاں سے ملے گا کہ نہیں ملے گا, اب لینس بھی اویلیبل ہو سکتے ہیں. ماجد صاحب بہت ہی ایک نیک دل ڈاکٹر ہیں, میں ان کو بڑے اچھی طرح سے جانتا ہوں, وہ ان کا بالکل صحیح علاج کریں گے. اگر وہ کر رہے ہیں تو ان کو کہیں اور جانے کی ضرورت نہیں.
یہ خوش ہیں وہاں سے بہت, اور سمجھ رہے ہیں کہ صحیح تشخیص بھی صحیح ہوئی, علاج بھی صحیح. لیکن کیا نشتر سرکاری اسپتال ہے تو کیا وہاں پہ مفت علاج نہیں ہوتا نشتر میں؟
مفت علاج کا ہماری حکومت کہتی تو ہے کہ علاج مفت کریں, لیکن اس اسٹینڈرڈ کی دوائی نہ تو گورنمنٹ کے ہاسپٹل میں پرچیز ہوتی ہے نہ ہی اس طرح سے استعمال ہو سکتی ہے. ہاں البتہ میڈیکل سپرنٹ وہاں کا چاہے تو ان کو خرید کے اپنے ایک لوکل پرچیز ہوتی ہے, اس سے خرید کے دے دے.
اچھا,
لیکن وہ اتنے زیادہ کی نہیں ہوتے, ایم ایس کو ایم ایس تک پہنچنا مشکل ہوتا ہے, پھر اس پہ اپنی مجبوریاں ہوتی ہیں.
اچھا,
تو تھوڑا بہت پیسے یہ اکٹھے کریں. باقی کے جو ہے نا ڈاکٹر ماجد صاحب,
جی,
وہ خود بہت اچھے ہیں, وہ ایسے بچوں کے علاج کے معاملے میں وہ خود سے بہت زیادہ انٹرسٹ لیتے ہیں.
ویسے میں, مجھے یہ بتائیے, آپ ہر شخص کو جانتے ہیں کیا؟ جس میں نے تو اسی لیے ایک ڈاکٹر کا نام پوچھ لیا تھا آپ سے, کہ مجھے یقین تھا آپ ان کو بھی جانتے ہوں گے, لیکن اتفاق سے پہلی بار آپ نے کہا کہ آپ نہیں جانتے. تو کتنے ڈاکٹرز کو آپ جانتے ہیں؟
میرا چھوٹا بھائی ہے, ایسے سمجھیں کہ میرا چھوٹا بھائی ہے, کیونکہ ہم نے کچھ وقت کے لیے کچھ میٹنگز اٹینڈ کی تھی, تو ہی از ویری نائس مین.
اچھا, تو بس ٹھیک ہے, پھر اب ہم بڑے بھائی سے کہیں گے, شوکت حسین صاحب, اگر کوئی مسئلہ ہو آپ لکھ بھیجیے گا ہمیں اور ہم ڈاکٹر صاحب سے کہلوائیں گے. ویسے مجھے پورا یقین ہے اگر ڈاکٹر صاحب اتنی تعریف
جی,
اور مجھے پورا یقین ہے آپ نے جو ان کی بات کی ہے نا ان کے بارے میں, وہ خود بھی ان کی مدد کریں گے. اچھا آزاد صاحب موجود ہیں جن کے ایکسیڈنٹ ہوا تھا نا, آزاد صاحب
جی جی
جی آزاد صاحب کتنا عرصہ ہوا یہ پوچھنا چاہ رہے تھے ڈاکٹر صاحب ایکسیڈنٹ کو.
ہاں جی میرا بھتیجا ایک سال پہلے ایکسیڈنٹ ہو گیا تھا
جی,
تو اس کے بعد میں نے نیورو سرجن کو دکھایا لاڑکانوں میں, وہ اچھا سرجن تھا, اسی نے دوائی بھی دی, ہم نے خرچہ بھی کیا بہت, تو تھوڑی سی نظر آ گئی بالکل
ٹھیک ہے,
مگر مکمل نظر نہیں آ سکی
جی ڈاکٹر صاحب. یہ ان کو یہ پریشانی کہ مکمل ٹھیک نہیں ہوئی,
یہ بات مجھے سمجھ آ گئی اس بات کی. تو یہ کہ ان کا ماں کے ساتھ زیادہ تعلق ہے, تو وہ جو نیورو سرجن صاحب کام کر رہے ہیں نا میرے خیال میں وہ بہت اچھے ہیں, جنہوں نے ان کو اس حساب سے ڈائگنوز کیا اور انہوں نے دوائی بھی دی ہے, انشاءاللہ مجھے امید ہے کہ یہ بہتر ہو جائیں گے.
اچھا چلیے تو ٹھیک ہے شوکت صاحب اور آزاد صاحب, اب ہم آپ کو جانے دیتے ہیں اور اب ہم لے رہے ہیں ڈاکٹر صاحب عمیر کو, جس کی یہ بہت اچھی اس بچے نے کہانی بھیجی ہے. وقت نہیں ہے کہانی پوری سنانے کا اور میں یہ نہیں چاہتی کہ اسے آدھا یا تھوڑا سنواؤں, اگلے ہفتے سنواؤں گی. لیکن عمیر ڈاکٹر صاحب سے بات کیجیے آپ. جی وعلیکم السلام, جی بولیے, آپ تھوڑا سا بتائیے ڈاکٹر صاحب کو اپنے آنکھوں کے بارے میں.
کوئی نظر نہیں آتا, میں کہتے ہیں بعد میں وہ سات آٹھ سال کی عمر میں جب ہم نے چیک کرایا تو سات سال کا پتا چلا تھا, اور دائیں آنکھ کا پہلے موتی کا آپریشن ہوا تھا پھر نو سال کی عمر میں. ہیلو
جی جی ہاں آپ کی آواز آ رہی ہے, بولتے رہے جی.
اس کے بعد پھر دس سال کی عمر میں میری آنکھ میں چوٹ لگی تھی
جی, کرکٹ کی بال لگ گئی تھی آپ کی آنکھ میں جی. عمیر تھوڑا سا آپ اگر سیل فون پہ ہیں تھوڑی سی سمت بدل کے دیکھیے, ڈائریکشن چینج کیجیے, آپ کی آواز بہت خراب آ رہی ہے, تھوڑا سا کریں ڈائریکشن چینج کریں فون کی, دیکھیں بہتر ہو شاید. ہاں اب بہتر ہے جی بولیے.
جب میں لگنے کی وجہ سے پردہ پھٹ گیا تھا تو آپریشن کروایا تھا تو ٹھیک ہو گئی واپس آ گئی, پھر جب میں 12 سال کا تھا تو تب دوبارہ چوٹ لگی زیادہ پردہ تو پھر جتنے آپریشن کیا تھا اس نے کہا کہ اس کا علاج نہیں ہو سکتا, تو
بیٹا یہ بات بتاؤ کہ تمہاری دونوں آنکھیں ایک کا پردہ پھٹ گیا یا ایک آنکھ کا, ایک آنکھ
نہیں ڈاکٹر نے کہا تھا کہ بنائی نہیں,
تو آپ کو بالکل نظر نہیں آتا؟
نہیں بالکل نہیں دونوں آنکھوں سے.
تو آپ کو آپ کے ڈاکٹر کا نام کیا ہے جن سے آپ نے بات کی آخر میں, کون ہے وہ؟
لاہور جنرل ہسپتال میں ڈاکٹر علی حیدر صاحب سے.
ڈاکٹر علی حیدر صاحب, آصف صاحب یہ ڈاکٹر آصف یہ علی حیدر صاحب کو بتا رہے ہیں کہ اب ان کا علاج نہیں ہو سکتا انہوں نے بتایا, تو کچھ آپ انہیں اگر بتائیں.
اچھا میں پھر اس سے جب بات کروں گا تو پھر آپ کہیں گے کہ وہ آپ سب کو شاید جانتے ہیں. ڈاکٹر علی حیدر صاحب 2 سال پہلے ان کا مرڈر ہو گیا تھا, بہت اچھا ڈاکٹر تھا, پردے کا ماہر تھا, پردے پڑے ہوئے جتنے پیشنٹ تھے ہم ان کو ریفر کرتے تھے. یہ چوٹ کی وجہ سے پردہ پھٹ جاتا ہے آنکھ کا, ان کے ساتھ ایسا ہوا دو بار چوٹ لگ گئی, پھر دوسری آنکھ کا بھی شاید اسی طرح کا مسئلہ ہوا. اب جن کی آنکھوں کے پردے پھٹے ہوں ان کا علاج پردے کا آپریشن کر کے اس کو اپنی جگہ پہ بٹھانا ہوتا ہے, اس سے وہ نظر پوری بحال تو نہیں ہوتی لیکن بہت اچھی ہو جاتی ہے, مطلب بعض لوگوں میں تو 95% رزلٹ آ جاتا ہے, لیکن سب میں ایسا نہیں ہوتا, بہت کم پرسنٹیج ہے جس میں اچھے رزلٹ ہوتے ہیں. اچھا علی حیدر صاحب جو ہیں وہ بہت اچھے ڈاکٹر تھے اور ان کا ایک نام تھا, پہلے 100 جو لوگ ہیں اچھے لوگ جو لوگوں کی خدمت کرتے ہیں ان میں ان کا نام تھا, انہوں نے کہا تھا تو اس کا مطلب ہے کہ ان کو اتنی ہی نظر آنی تھی. دوسری بات جو ابھی بات ہم کر رہے ہیں بایونک آئی کی, جو کہ آرٹیفیشل ریٹنا ہے
جی,
جو کہ جان کیا کہتے ہیں اس کو, ہمایوں ہے یا نام,
مارک ہمایوں نام ہے. اور ڈاکٹر صاحب خوشی کی بات یہ ہے کہ وہ پاکستانی نژاد ڈاکٹر ہیں, اور میں آپ کو ایک بات بتاؤں کہ یہ جو قائد اعظم کے معالج تھے ڈاکٹر الہی بخش صاحب, یہ ان کے نواسے ہیں, پوتے ہیں جی جی, پوتے
نواسے ہیں یا پوتے
جی ہاں جی, بالکل بڑی مجھے خوشی ان کے بارے میں.
ان کے پاس
جی
ہاں جی ان کی اپنی 100 پیٹنٹس ہیں, انہوں نے مطلب یہ بڑا اچھا کام کیا ہے. یہ آرٹیفیشل ریٹنا ہے, ایک چپ بنائی ہے جو کہ پردے کے اوپر رکھی جائے گی, جو جیسے میئر نے کہا ان کا پردہ پھٹا ہے, یہ اس کے لیے ہرگز نہیں ہے. یہ ایسی بیماریاں ہیں جو پیدائشی بیماریاں ہوتی ہیں, جن کو ہم کہتے ہیں انتراتے کی بیماری, رات کو نظر نہیں آتا, یہ اس سے ملتی جلتی بیماریاں جو کہ جن کو ہم ڈیجنریشن کہتے ہیں, ان بیماریوں کے لیے ہے. اور یہ ایک چپ سے پردے کے اوپر رکھی جاتی ہے, اور اینک میں کچھ اس طرح کا وہ کیمرہ لگا ہوتا ہے جس سے جو دماغ کے اندر جس طرح کی امپلسز جاتی ہیں, جس سے پتہ چلتا ہے کہ یہاں دروازہ ہے, یہاں کوئی آگے چیز ہے. ایسی کوئی چیز نہیں ہے کہ وہ بندہ اس کو دیکھنا شروع کر دے اور سارا کچھ. اس میں کلر ویژن نہیں ہے, پڑھائی کا کچھ ایسا بندوبست نہیں ہے. تو ہو سکتا ہے یہ آگے چل کے اس کو بہت اچھا بنا لیں, اور اس سے نظر ایسا آئے کہ بندہ جو نارمل دیکھ سکتا ہے اس طرح کی ویژن ہو جائے. لیکن میرے خیال میں ابھی ایسا ممکن نہیں ہوگا کہ وہ نارمل بندے کی طرف سے دیکھ سکے. ہاں البتہ ڈیجنریشن کو کچھ بہتر کرنے کے لیے جو وقت کے ساتھ ساتھ نظر ایسا ایسا ختم ہو رہی ہوتی ہے, اس کو شاید کسی ایک سٹیج پہ روک سکتی ہوں.
لیکن جو عمیر کا کیس ہے یعنی پردے کا پھٹ جانا, کیا یہ اس میں کارگر ثابت ہو سکتا ہے؟ دھندلا سا ہی نظر آئے لیکن لگ سکتا ہے یہ چپ, کیا
میرا خیال کہ اس کے لیے ہوگا, کیونکہ وہ ایک پرٹیکولر ڈیزیز ہے جس کے لیے یہ بنایا ہے. ہاں البتہ ان فیوچر اس کو یہ ہو جائے گا. اب دیکھیں $1,00,000 جو ہے اس کی ابھی پرائس ہے, یا $1.5 lakh اس کی پرائس ہے, جو کہ کروڑوں میں جا کے بن جاتے ہیں پیسے پاکستانی.
جی
اس میں میرے خیال میں ابھی یہ نہ تو مارکیٹ میں وہ ابھی اویلیبل ہے. ابھی ایک ریسرچ ہوئی ہے, یس اس ریسرچ میں بہتری آئے گی ضرور, اور میں سمجھتا ہوں کہ آگے آئندہ آنے والے سالوں میں شاید وہ پردے جو پھٹے ہوئے ہیں اس میں بھی وہ چپ لگا کے دیکھیں کچھ نظر آ جائے.
جی
لیکن ابھی میرے خیال میں ایسا نہیں ہوگا.
عمیر کوئی سوال پوچھنا ہے بیٹا تم کو؟ تم پوچھ لو, ڈاکٹر صاحب موجود ہیں ہمارے ساتھ. تو
میں یہ کہنا چاہتا ہوں جس طرح ڈاکٹر صاحب کہہ رہے ہیں کہ ابھی مطلب یہ یقین نہیں ہے کہ مطلب جس کا پردہ پتا اس کو بھی ہو سکتا ہے نہیں, اگر مکمل طور پر اگر پتا کیا جا سکے وہاں پہ.
عمیر ایسا ہے کہ اس پہ کئی آرٹیکلز ہیں, آپ اس کو خود بھی پڑھ سکتے ہیں. آپ کے گھر میں مجھے پتہ ہے آپ ایک پڑھے لکھے گھر کے بچے ہیں, کمپیوٹر وغیرہ سب موجود ہے. آپ کی بہن شمائلہ آپ کی مدد بھی کرتی ہیں. شمائلہ سے کہیں کہ وہ بایونک آئے کو سرچ کریں. میں نے بھی یہ ڈاکٹر جو مارک رحمت کی بات ہوئی اسی طرح میں نے مارک مائیوں کی ان کو ایسے ہی ڈھونڈا تھا, تو اور ڈاکٹر صاحب کو تو پتہ ہی تھا ظاہر ہے ان کا تو فیلڈ ہے, لیکن میں بھی جاننا چاہتی تھی اس بارے میں. میں کوشش کروں گی اگر یہ اردو بولتے ہیں کہ یا اردو نہیں بھی بولتے اگر کہ ہمیں مل گئے پروگرام میں کبھی لانے کی ان کو. لیکن بہرحال ان کی جو ریسرچ ہے وہ ساری موجود ہوگی اس پہ, گوگل کر کے آپ دیکھیے. ٹھیک ہے. اچھا ڈاکٹر صاحب میں ویسے ایک بات پوچھنا چاہوں گی, آپ نے بتایا کہ $1.5 lakh خرچہ آتا ہے اس پہ, تو یہ کل خرچ ہے یا اس کے علاوہ بھی خرچے ہیں اور بھی ہاسپٹل میں رہنے کے اور دوسرے؟
یہ ہمیں جو اس کے بارے میں معلوم ہو سکا ہے وہ یہی ہے کہ $1 lakh ہے یا $1.5 lakh ہے. میں کچھ عرصے پہلے لندن گیا تھا 2014 میں, وہاں پہ بھی یہ بات جرمنی والے کر رہے تھے, اور وہ €1 lakh لے رہے تھے, کہتے کہ ہم چپ لگاتے ہیں اس سے یہ جو ریٹنائٹس پیگمنٹوزا جس کو ہم کہتے ہیں راتے کی بیماری, رات کو نظر نہیں آتا دن کو نظر آتا ہے لوگوں کو, تو اس کے لیے وہ چپ رکھتے ہیں, اور وہ اس سے بیماری جو ہے وہ کہتے ہیں کہ بہت زیادہ پروگرس نہیں کرتی, تیزی سے مندہ نہیں ہوتا, بلکہ اس قابل رہ جاتا ہے کہ کچھ اس کی فنکشنل ویژن رہے.
اچھا تو ڈاکٹر صاحب
یہ امریکن جو ہیں ہمارے پاکستانی نژاد, انہوں نے یہ کام کیا ہے, ہم بڑی خوشی ہوئی ہے اس بات کی, اور امید ہے کہ یہ انشاءاللہ
اور پروگرس ہوگی. اور اس میں اچھی بات ایک ہی ہے عمیر کے کیس میں کہ عمیر بہت چھوٹے ہیں ابھی, تو عمیر کی ماشاءاللہ سے پوری زندگی پڑی ہے. ہو سکتا ہے جب اس میں مزید ریسرچ ہو سکتا ہے پردے کے پھٹنے اور ایسی بھی جو بیماریاں ہیں ان کا کوئی علاج نکلے. تو عمیر آپ پڑھتے رہیے ان چیزوں کے بارے میں, مجھے بڑی خوشی ہے کہ آپ یہ ریسرچ کرتے ہیں. اچھا ڈاکٹر صاحب بہت شکریہ, بہت دنوں بعد آپ سے ملاقات ہوئی, ہمیشہ کی طرح آپ نے اتنے سارے مسئلے حل کیے, تو میں آپ کا شکریہ ادا کرتی ہوں. اور سننے والوں کو میری طرف سے اور ڈاکٹر غلام حسین آصف کی طرف سے خدا حافظ. انشاءاللہ آئندہ پروگرام میں پھر ملاقات ہوگی. ہماری پروڈیوسر سعدیہ ستی, شہناز عزیز, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔